यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। श्रुमा प्रमुख समाचार। प्रधान न्यायाधीश विरूद्ध सर्वोच्च अदालतमा कानून व्यवसायीहरूको धरना आज पनि जारी। पेशी तोकिए पनि कुनै मुद्दाको सुनवाई हुन सकेन। 12 वर्षदेखि 17 वर्षसम्मका दीर्घरोगी बाल बालिकालाई कोरोना विरूद्धको खोप लगाइने र स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP26 आज सकिँदै विश्वको तापक्रम 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने सहमति हुनेमा आशंका। समाचार अब विस्तारमा। न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र नेपाल बार एसोसिएशनको आन्दोलनका कारण सर्वोच्च अदालतमा आज कुनै पनि इजलास बस्न सकेन। न्यायाधीशहरूले अघोषित इजलास बहिष्कार गर्दै आएको र कानून व्यवसाय समेत बहसमा सहभागी नभएपछि आज कुनै पनि इजलास बस्न नसकेको हो। सर्वोच्चले आजका 8 इजलासमा 223 मुद्दाको पेशी तोकेको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले यसअघि आफ्नो समेत इजलास राख्दै आएकोमा आज भने आफूलाई इजलासबाट अलग गर्नुभएको थियो। यसैबीच प्रधान न्यायाधीश जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एसोसिएशनले आज प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाएको छ। बार एसोसिएशनले आज सर्वोच्चको मूल गेटमा धरना दिँदै सर्वोच्च प्रवेश गर्न नदिएपछि प्रधान न्यायाधीश जबरा अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गर्नुभएको थियो। बिहिबार सर्वोच्च परिसरमा कानून व्यवसायमाथि प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा हिजो नेपाल बारले बन्दी प्रत्यक्षीकरण सहित कुनै पनि मुद्दाका बहस नगर्ने घोषणा गरेको थियो। नेपाल बारले धरनापछि राखेको सभामा कानून व्यवसायीहरूले नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूको अविश्वासका कारण प्रधान न्यायाधीश जबरा बर्खास्तमा परिसके पनि राजनीतिक दलहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन्। प्रधान न्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी राख्ने भन्दै नेपाल बारले पर्सि पनि सर्वोच्च अदालतको मुख्य गेटमा धरना दिने जनाएको छ। प्रधान न्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्ति आएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएशन आन्दोलनमा छन्। सरकारले 12 वर्षदेखि 17 वर्षसम्मका दीर्घरोगी बाल बालिकाहरूलाई आइतबारदेखि फाइजर बायोटेक खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आज टेकुमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही कार्तिक 28 गते आइतबारदेखि मंगिर 4 गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो। उहाँले मुलुकका विभिन्न 24 अस्पतालमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म खोप लगाउन सकिने बताउनुभयो। प्रमुख दाहालले यो पटक 1 लाख मात्र खोप भएकाले दीर्घ रोगी 50,000 बाल बालिकालाई लगाइने र अर्को चरणमा डिसेम्बरमा ल्याइने खोपबाट सबै बाल बालिकामा खोप लगाइसक्ने बताउनुभयो। उहाँले आगामी चैत्र मसान्तसम्म लक्ष्य अनुरूप सबै नागरिकलाई खोप लगाइसक्ने पनि जानकारी दिनुभयो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवड़ाको अध्यक्षतामा गठन गरिएको उच्च स्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो। प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न यही कार्तिक 5 गते स्वास्थ्य मन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहनु भएको समिति गठन गरिएको थियो। समितिलाई 21 दिनको अवधि दिइएको थियो। प्रतिवेदन बुझाएपछि मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवड़ाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। विधान संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो। बैठक भर्चुअल माध्यमबाट साँझ 6 बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। नेकपा एमाले 10 महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गर्नुभएको हो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख जोशीले आज पदभार ग्रहण गर्नुभएको हो। त्यसक्रममा प्रदेश प्रमुख जोशीले संविधान र प्रचलित कानून बमोजिम जिम्मेवारी पूरा गर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले यही कार्तिक 23 गते उहाँलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको थियो। ओखलढुङ्गामा नेपाल टेलिकमको फाइबर केबल विस्तारको काम तीव्र बनाइएको छ। टेलिकमको सेवा प्रभावकारी बनाउन फाइबर केबल विस्तारलाई तीव्रता दिइएको हो। ओखलढुङ्गाबाट पूर्ण प्रसाद नेउपानेको यो रिपोर्ट।
सिद्धिचरण नगरपालिका 11 को रमाइलो डाँडामा करिब 200 को हाराहारीमा ग्राहक बनाएको टेलिकमले नगरपालिकाको वडा नम्बर 11 र 12 भित्र पर्ने सदरमुकाम बजार क्षेत्रका गुरूमारे भन्ज्याङ र गणेश चोक आसपासमा फाइबर केबल विस्तार गर्ने कामलाई तीव्रता दिएको छ। जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवाका लागि फाइबर बिछ्याउने काम तीव्र बनाइएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेश चन्द्र पन्थीको भनाइ छ।
फाइबर सेवाको चाहिँ अहिले हाम्रो फर्स्ट फेजमा अघिल्लो आर्थिक वर्षमाको अन्तिम महिना असारको महिनामा चाहिँ हामीहरूले यो रमाइलो डाँडा एरिया माथि कमेरे डाँडा गैरी गाउँ यो एरियामा हामीले विस्तार गरिसक्यौँ र हामीहरू अब तत्कालै चाहिँ यो ओखलढुङ्गाको मेन बजार एरिया जुन यो पुरानो बजार एरिया मिलन चोक अनि हाम्रो यो जिल्ला प्रशासन त्यस पछाडि जिल्ला प्रहरी कार्यालय यो रेन्जको लाइनहरूमा हामीहरू गर्दैछौँ।
बजार क्षेत्रमा काम सकिएपछि सदरमुकाम नजिकको गाउँ हुँदै सबै 8 पालिकाको केन्द्रसम्म फाइबर लिज लैजाने टेलिकमको योजना छ। फाइबर केबल मार्फत छिटो नेट चल्ने सेवा जिल्लामा शुरू हुने भएपछि प्रयोगकर्ता उत्साहित बनेका छन्। मानेभन्ज्याङ गाउँपालिका 1 मोलीका भेष बहादुर बस्नेत,
यो नेट आइदिए सबैलाई सुविधा राम्रो, यताउता बुढाखाडा युवकहरूलाई पनि सहज हुन्थ्यो होला जस्तो लाग्छ।
जिल्लामा इन्टरनेटको सहज पहुँच नहुँदा सरकारी तथा गैर सरकारी संस्था, बैंक तथा वित्तीय संस्थाका कामहरू प्रभावित हुने गरेका छन्। इन्टरनेटको गुणस्तरता नहुँदा बढ़ी प्रभावित संचार माध्यममा फाइबर केबल नेटको प्रयोगसँगै सहजता आउने अपेक्षा गरिएको बताउनुहुन्छ भिजन एफएमका व्यवस्थापक एस बिजेरो।
भनेको समयमा इन्टरनेट हुँदैन र इन्टरनेट भए पनि भने जसरी काम गर्दैन, त्यो चाहिँ छिटो भइदिएदेखि चाहिँ अहिले भइराखेको र अहिलेसम्म भोग्दै आइरहेको यो समस्या चाहिँ केही न्यूनीकरण हुन्थ्यो कि भन्ने आशा चाहिँ छ।
माथिल्लो सगरमाथाका 3 जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेट सहजताका लागि केवल विस्तारको काम धमाधम भइरहेको छ। पूर्व पश्चिम राजमार्गका लागि विस्तार भइरहेको अप्टिकल फाइबरको काम अहिले सोलुखुम्बु को सल्लेरी बजारसम्म पुगेको छ। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
यो रिपोर्ट पछि अब बाँकी समाचार। इलाका प्रहरी कार्यालय कञ्चन रूप सप्तरीमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल सिन्हाको निधन भएको छ। दशैंदेखि बिरामी भएका तिमिल सिन्हाको आज बिहान उपचारका क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौँमा निधन भएको सप्तरी प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले बताउनुभयो। केही पहिला कोरोना पोजेटिभ समेत देखिएको तिमिल सिन्हाको फोक्सोमा समस्या आएपछि उपचार गराइरहनु भएको थियो। विभिन्न अपराधमा सजाय पाएर फरार रहेका 4 जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागू औषध, कर्तव्य ज्यान र गाली बेजती मुद्दाका प्रतिवादी छन्। उनीहरूलाई आवश्यक कार्यवाहीका लागि अदालतमा पेश गरिएको छ। जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ चिकित्सक सेवा शुरू भएको छ। एमडीजीपी तहका 4 चिकित्सकले अस्पतालमा आफ्नो सेवा शुरू गरेसँगै अन्यत्र बिरामी रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताइएको छ। बाँकेको नेपालगंजमा मात्र बसोबास गर्ने घसियाराहरू घाँस बेचेर जीविकोपार्जन गर्छन्। घाँस बेचेर मात्र गुजारा चलाउन गाह्रो हुँदै गएपछि उनीहरूले अहिले अन्य काम समेत गर्न थालेका छन्। भूमिहीन घसियाराहरू उचित बसोबास र कामको खोजीमा छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंजको पर्यटकीय स्थल महेन्द्र पार्कसँगै जोडिएको उत्तरतिर घसियारान टोल छ। घाँस काटेर बेच्ने पेसा अप्नाएका मानिसहरूको बसोबास रहेकाले टोलको नामै घसियारान राखिएको छ। नेपालगंज तिनका राजु कुरैसी साँझ पर्न थालेपछि घाँस किन्न घसियारान टोल पुग्ने गर्नुहुन्छ। नेपालगंजमा मात्र पाइने घसियाराको आफ्नो छुट्टै पहिचान, पेसा, चालचलन रहेको छ। नदीमा डुंगा खियाउने र माछा मारेर जीवन गुजारा गर्ने केवटहरू नै पछि घाँस काट्न थाले गरेपछि घसियारा भनिन थालेका हुन्। 250 संख्यामा रहेका घसियाराहरू दिनभर घाँस काट्ने र साँझ पख बेच्ने गर्दछन्।
खजुराबाट रान्झा एयरपोर्ट, सुर्जी गाउँ, भोजै गाउँ, टाढा टाढा जान्छ। मेरो त दादा दादी सबै यही काम गर्छ, ठुलो भए पनि म पनि यही काम गरिहाले। गाह्रो छ त, के गर्ने, काम यही हो।
घोडा, खच्चड, खसी बाख्राको आहारका लागि काटिने घाँस मण्डीमै राखेर बेच्ने गरिन्छ। पुर्ख्यौली पेसाबाट मात्र जीविकोपार्जन गर्न समस्या भएपछि हिजो आज घसियाराहरू दुना टपरी बुन्ने, ठेला लगाउने, साग सब्जी बेच्ने आदि काम पनि गर्न थालेका छन्। भूमिहीन घसियारा उचित बसोबास र कामको प्रतीक्षामा छन्, तर कसैबाट सहयोग नपाएको उनीहरूको दुखेसो छ।
केही सेवा गर्दैन, कमाउँछु पनि खान्छु।
नेपालगंज उपमहानगरपालिकाले केही वर्ष अगाडि घसियाराहरूलाई दुना टपरी बुन्न सिकाउने, ऋण दिएर बचत गर्न लगाउने लगायतका आय आर्जनका कामका लागि लगानी गरे पनि उनीहरूमा सशक्तिकरण आएको देखिएको छैन। अधिकांश गरीब र अशिक्षित मात्र होइन, कामविहीन छन्। पेसा सुहाउँदो काम र रोजगारी प्रदान गर्न सके आफूहरूको उत्थान हुने घसियाराहरूको बुझाइ छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सैनिक अदालतले त्यहाँ स्थित अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई 11 वर्षको कारावास सजाय सुनाएको छ। फेन्स्टरलाई अध्यागमन कानून उल्लंघन गरेको, अवैध संगठन गरेको लगायतका अभियोगमा दोषी ठहर गरिएको हो। यसअघि उनलाई जन्मकैद नै हुने राष्ट्रद्रोह र आतंकवादको अभियोग लगाइए पनि पछि हटाइएको थियो। र स्कटल्याण्डको ग्लास्कोमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको अन्तिम दिन आज विश्वको तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने सम्झौता नहुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सो सम्झौता अहिले जीवन मरणको दोसाधमा रहेको बताउनु भएको छ। उहाँले सम्मेलनमा विश्वका राष्ट्रहरूले कार्बन उत्सर्जनमा कमी ल्याउन पर्याप्त प्रतिबद्धता नजनाएका कारण तापक्रम 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य निर्धारणमा अन्यल कायम रहेको बताउनुभयो। वैज्ञानिकहरूले विश्वको तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा कुम्चाउन सके जलवायु परिवर्तनको गम्भीर असरबाट मानव समुदायलाई जोगाउन सकिने बताएका छन्। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश विरूद्ध सर्वोच्च अदालतमा कानून व्यवसायीहरूको धरना आज पनि जारी। पेशी तोकिए पनि कुनै मुद्दाको सुनवाई हुन सकेन। 12 वर्षदेखि 17 वर्षसम्मका दीर्घरोगी बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने। र स्कटल्याण्डको ग्लास्कोमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP26 आज सकिँदै विश्वको तापक्रम 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने सहमति हुनेमा आशंका। सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, अर्को समाचार प्रसारण 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।